أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، وصلى الله على محمد وآله الطيبين الطاهرين، لا سيما بقية الله في الأرضين وحجته على الخلائق أجمعين، أما بعد. جیسا کہ آپ کی خدمت میں عرض کیا تھا کہ ہمارے اس پروگرام کا عنوان ہے آؤ قرآن سیکھیں. میں نے انٹروڈکشن میں آپ کی خدمت میں عرض کیا، جو گزشتہ پروگرام تھا اس میں آپ کی خدمت میں عرض کیا کہ ہر مسلمان کے اوپر فرض ہے کہ وہ اللہ کی کتاب کو، قرآن مجید کو پڑھنا سیکھے. کم از کم فرض اس مقدار میں ہے، واجب اس مقدار میں ہے کہ جتنی مقدار میں وہ اپنے واجب فرائض اور نمازوں کو ادا کر سکے. لیکن اس کے علاوہ ایک مسلمان ہونے کی حیثیت سے گویا ہمارا اخلاقی دینی فریضہ اور گویا شرعی فریضہ وجوب کی حد تک نہ ہو، لیکن کم از کم ایک مسلمان ہونے کی حیثیت سے ہر شخص کے لیے ضروری ہے کہ قرآن مجید کی تلاوت اور قرآن سے وہ آشنا ہو، تاکہ وہ اس کو پڑھے، سمجھ سکے اور اس کی نورانیت اور اس کی معنویت سے اپنی زندگی کے تمام مراحل میں فیض حاصل کر سکے. یہ جو درس آپ کی خدمت میں، پروگرام آپ کی خدمت میں پیش کیا جا رہا ہے، اس کا عنوان ہے آؤ قرآن سیکھیں. جیسا کہ میں نے عرض کیا کہ بہت آسان طریقہ ہے کہ جس میں کم از کم پانچ نشستوں میں ایک انسان جو، پانچ سے بلکہ اور کم کر کے تین نشستوں میں ایک انسان جو بالکل قرآن مجید کی تلاوت سے ناشنا ہے. کچھ بیسک بہت آسان رموز ہیں، کچھ فارمولاز ہیں. ایک طریقہ تھا، قدیمی طریقہ، کہ جو اپنے زمانے میں بہت مطلوب اور اچھا طریقہ تھا، لیکن ہر زمانے کو، ہر چیز کو اپنے زمانے کے مطابق، ہر نہج کو اپنے زمانے کے مطابق اپڈیٹ ہونا چاہیے اور پیش رفتہ ہونا چاہیے. ایک زمانے میں جب اتنی ترقی نہیں ہوئی تھی اور اتنے وسائل، اتنے ذرائع فراہم نہیں ہوئے تھے، تو اس وقت جو طریقہ تعلیم قرآن مجید کا تھا، ایک بہترین طریقہ تھا اور سب سے مطلوب طریقہ تھا. لیکن زمانے کی ترقی کے ساتھ ساتھ قرآن مجید کے جو ماہرین ہیں اور گویا اس کی روحانی اور اس کی تلاوت کے فن کے سلسلے میں جنہوں نے مہارت حاصل کی ہے، انہوں نے جدید اختراعات اور جدید تحقیقوں کے ذریعے ایک ایسا آسان نہج و طریقہ پیش کیا قرآن مجید کی تلاوت سیکھنے کا، کہ جسے انسان اگر اس نہج کے مطابق اگر قرآن مجید کی گویا تعلیم کو حاصل کرتا ہے، تو کم سے کم وقت میں وہ قرآن مجید کی تلاوت سیکھ سکتا ہے اور قرآن مجید کی قرآت اس کو آ سکتی ہے. تو انشاءاللہ جو ہمارے درس کا عنوان ہے وہ آؤ قرآن سیکھیں. ایک شخص جو قرآن مجید کی قرآت یا تلاوت سیکھنا چاہتا ہے، اس کے لیے چند بیسک اور بنیادی نکات اور پوائنٹس ہیں جن کی طرف اگر توجہ کرے وہ، تو اس کے بعد اس کے لیے اس گویا کتاب کی تعلیم حاصل کرنا، اس کو سیکھنا، اس کی قرآت، اس کو پڑھنا اس کے لیے بہت آسان ہو جاتا. سب سے پہلی چیز جس کی طرف، البتہ میں نے ایک بات کی طرف اور توجہ دلائی تھی گزشتہ پروگرام میں، وہ یہ کہ وہ شخص کے جو اس پیٹرن کے مطابق، اس نہج کے مطابق جو آپ کے سامنے پیش کیا جائے گا، اگر اس نہج کے مطابق قرآن مجید کی تلاوت سیکھنا چاہتا ہے، تو اس کو سب سے زیادہ توجہ عربی کے حروف اور الفابیٹس پہ کرنی ہوگی. اگر ایک شخص الفابیٹ سے آشنا ہے، البتہ میں نے آپ کی خدمت درس کہ ہماری زبان جیسے اردو ہے، اردو میں اگر انسان حروف سے آشنا ہو جائے تو کلمات کو اور حروف کو ایک دوسرے سے ملانا بہت زیادہ سخت نہیں ہے، اور ایک لفظ تیار کرنا ان سے بہت زیادہ سخت نہیں ہوتا، کیونکہ اردو ہماری زبان ہے. ہم اگر حروف کو ایک دوسرے سے ملانا سیکھ جائیں، تو ہم ملا کر حروف سے آشنا ہو جائیں، تو اس کے بعد انہیں ملا کر ہم کلمات اور الفاظ، ایسے الفاظ، ایسے کلمات جو روزمرہ کی زندگی میں استعمال ہوتے ہیں، ہم انہیں بیان کر سکتے ہیں، بیان کرنا ان کا آسان ہوگا. لیکن عربی میں ایسا نہیں ہے. کیوں؟ کیونکہ عربی ہماری زبان نہیں ہے. لہٰذا ہمیں سب سے پہلے عربی کے حروف سے آشنا ہونا ضروری ہے، الفابیٹ سے آشنا ہونا ضروری ہے. اگر ہم الفابیٹ سے آشنا ہو جائیں گے، تو اس کے بعد جو دوسرا مرحلہ ہوتا ہے، وہ الفابیٹس کو کس طرح ایک دوسرے سے ملا کے ان کی آواز نکالی جائے، یہ ایک دوسرا مرحلہ ہوتا ہے. تو ہمیں ان دو چیزوں کی طرف اگر ہم توجہ کر لیں، تو قرآن مجید کی تلاوت ہمارے لیے سب سے آسان ہو جاتی ہے. سب سے پہلے چند نکات آپ کی خدمت پہ پیش کریں، ان نکات کی طرف خصوصی توجہ دیجیے گا، انشاءاللہ اس کے بعد ہماری بات آگے ہوگی. سب سے پہلے، ہر زبان میں الفابیٹس ہوتے ہیں، عربی میں بھی الفابیٹس ہیں، حروف ہیں. عربی کے حروف کو، الفابیٹس کو کہا جاتا ہے حروف تہجی. ان کا نام جو ہے حروف تہجی یا حروف ہجا، حروف تہجی. عربی میں جو الفابیٹس ہیں ان کو کہتے ہیں حروف تہجی. اس کو، نام کو ذہن میں رکھیے کہ عربی کے حروف کو کیا کہا جاتا ہے؟ حروف تہجی عربی حروف میں البتہ سہولت کے لیے گرچہ یہ عربی کا درس ہے اور قرآن مجید کا درس ہے لیکن سہولت کے لیے تاکہ ہمارے مخاطبین میں اضافہ ہو جائے ہماری آڈینس میں ٹارگیٹ میں ہمارا اضافہ ہو جائے کیونکہ بہت سے وہ لوگ ہیں کہ جو اردو الفاظ سے آشنا نہیں ہیں لیکن یہ وہ زبان ہے مشترکہ زبان کہ اس سے اکثر لوگ آشنا ہیں تو اس لیے صرف اس وجہ سے اس کو انگریزی حروف لیکن زبان اردو ہے اس طرح لکھ رہا ہوں تاکہ سب سمجھ سکیں. عربی حروف کو حروف تہجی کہتے ہیں. دوسری بات, دوسرا پوائنٹ جو سب سے امپورٹنٹ ہے, آپ کو اور ایک بات بتاتا چلوں, 10 سے 11 میکسیمم 12 نکات ہیں, اگر ان سے کوئی شخص آشنا ہو جائے ان نکات سے تو اس کے لیے پھر قرآن مجید کو پڑھنا کوئی سخت مرحلہ نہیں ہوگا. حتیٰ وہ لوگ, میری یہ گزارش ہے, وہ لوگ جو قرآن پڑھنا جانتے ہیں وہ بھی اس پیٹرن اس نہج کو سیکھیں سمجھیں تاکہ وہ اپنے حلقے میں دوسروں کو اسی نہج پر قرآن مجید سکھا سکیں کم سے کم وقت میں, اور سیکھنے والا بھی بہت زیادہ صعوبت کا اور سختیوں کا احساس نہ کر پائے. تو سب سے پہلا پوائنٹ کیا تھا, عربی میں حروف کو کیا کہا جاتا ہے, حروف تہجی کہا جاتا ہے. دوسری بات یہ کہ عربی میں جو حروف کی تعداد ہے وہ حروف کی تعداد ہے 28, البتہ بعض لوگ کہتے ہیں 29 ہے تعداد. اس کی وجہ, اس کا سبب یہ ہے کہ حمزے کو لوگ الگ پڑھتے ہیں اور بعض لوگ حمزے کو الف کو ایک ہی پڑھتے ہیں. تو ابھی اس کانفلکٹ میں اور اس اختلاف ہے نظر میں نہیں جانا ہے, اتنا مان کر چلے کہ عربی حروف کی تعداد کتنی ہے عربی میں, 28. عربی میں عربی حروف کی, عربی حروف کی تعداد اور الفابٹس کی جو تعداد ہے وہ کتنی ہے, وہ 28 ہے. یہ سب سے امپورٹنٹ. تو پہلی بار حروف کو عربی میں کیا کہا جاتا ہے, حروف تہجی. دوسری بات, عربی حروف کی تعداد کتنی ہے, 28. انگلش میں آپ نے سنا ہوگا, خاص کر بچے اس سے زیادہ مانوس ہیں اور بزرگ سبھی مانوس ہیں جو بھی ذرا بہت بھی انگریزی سے آشنا ہے, کہ انگلش میں جو الفابٹس ہیں اور جو حروف ہیں ان کی دو قسم ہے, ایک اسمال لیٹر ہیں وہ چھوٹے حروف, اور کیپیٹل لیٹر بڑے حروف. اسمال لیٹر اور کیپیٹل لیٹر, البتہ انگریزی میں مثال کے طور پہ فرض کیجئے اسمال لیٹر اور کیپیٹل لیٹر اگر آپ لکھتے ہیں تو ان کے نقش و نگار میں بھی فرق ہوتا ہے. اگزامپل, انگلش میں یہ کیپیٹل لیٹر اے ہے, بڑا اے, اس کو جب آپ اسمال لیٹر میں لکھیں گے تو یہ اسمال لیٹر ہوگا, چھوٹا اے ہوگا. تو دونوں کی شکل میں بھی فرق ہے. عربی میں بھی اسی طرح دو طرح کے حروف پائے جاتے ہیں, کیپیٹل لیٹر اور اسمال لیٹر. ان کی مثالیں آپ کی خدمت میں پیش کروں گا, اس کو ذہن میں ابھی آپ رکھیے گا. البتہ یقیناً عربی کے حروف جو ہیں وہ دو طرح کے نہیں ہیں, وہ ایک ہی ہیں, لیکن ان کے لکھنے کے انداز میں فرق کے سبب اس کو ایکسپلین کرنے کے لیے اور صرف ذہن نشین کرنے کے لیے ان کو دو حصوں میں بانٹا گیا ہے. کیونکہ جب عربی کے حروف ملا کر لکھے جاتے ہیں تو ان کی شکل کچھ اور ہوتی ہے, اور جب الگ الگ لکھتے ہیں تو ان کی شکل کچھ اور ہوتی ہے. تو اس چیز کو مد نظر رکھتے ہوئے, اس چیز کو ایکسپلین کرنے کے لیے اور آسان بنانے کے لیے علماء نے اور ماہرین نے یہ کوشش کی تاکہ جو عصری زبان, جو مانوس زبان ہے اور جو مانوس گویا تعبیر ہے سلسلے میں, اس تعبیر میں آپ کی خدمت میں پیش کیا جائے تاکہ سیکھنا آسان ہو. تو اپنے ذہن میں رکھیے گا اس کو کہ اسمال لیٹر چھوٹے حروف اور کیپیٹل لیٹر عربی میں جس طرح انگلش میں پایا جاتا ہے عربی میں بھی اسی طرح ہے, چھوٹے اور اسمال لیٹر اور کیپیٹل لیٹر. تیسری چیز, عربی کے حروف کی دو قسم ہیں, ایک اسمال لیٹر اور ایک کیپیٹل لیٹر. چوتھی چیز جو سب سے امپورٹنٹ وہ یہ کہ عربی حروف میں دو چیزیں, دو بیسک بنیادی چیزیں پائی جاتی ہیں, ایک عربی حروف کا نام اور دوسرے عربی حروف کی آواز. نام اور آواز, مثال کے طور پہ اگزامپل آپ کی خدمت میں دیتا ہوں کہ جیسے انگلش میں ہے, یہ ورڈ میں لکھتا ہوں, یہ لیٹر دیکھیے بی, ایک اس کا ساؤنڈ ہے اور ایک اس کا نیم ہے. جب اس کا ساؤنڈ اس کا ہوگا تو اس کا ساؤنڈ ہے ب, لیکن اس کی آواز بی. مثال کے طور پہ دال کی آواز کیا ہے, د. अभी इस सिलसिले में बताऊंगा डिटेल तो बहुत ज़्यादा, लेकिन जो आपके जहन से मानूस है मैं भी एग्जाम्पल को पेश कर रहा हूँ। दाल की आवाज़ आवाज़ है, साउंड है द, लेकिन इसका नाम क्या होगा? दाल। या मिसाल के तौर पे लाम, लाम का साउंड होगा ल, लेकिन इसका नाम क्या है? लाम। अरबी में इसको किस तरह लिखते हैं वो अभी आपको बताऊंगा जब अल्फाबेट्स का इंट्रोडक्शन होगा आपकी खिदमत में। तो एक तो है नाम इनका अरबी हरूफ का, और एक इनकी आवाज़। वो शख्स जो कुरान मजीद की तिलावत या अरबी तहरीर, अरबी मतन की तिलावत या क़राअत सीखना चाहता है, उसके लिए ज़रूरी यह है कि हरूफ के नाम से भी आशना हो और हरूफ की आवाज़ से भी आशना हो। जब तक सही तरीके से इंसान हरूफ के नाम और हरूफ की आवाज़ से आशना ना हो, वो कुरान मजीद की क़राअत या तिलावत नहीं कर सकता। क्यों, क्या वजह है? मैं इसको रब कर देता हूँ। कुरान मजीद में सूरों की तादाद कितनी है? 114। कुरान मजीद में सूरों की तादाद कितनी? 114, 114 सूरे हैं। 114 सूरे, इनमें जो आयात हैं इनकी तिलावत के लिए हम कितने लेटर्स को यूज़ करते हैं? 28 या 29, जो मैंने अभी आपकी खिदमत में पेश किया, आपको बताया कि अरबी हरूफ की तादाद 28 भी है, बाज़ लोग 29 भी कहते हैं। उसकी वजह क्या, वो आपको एक्सप्लेन करेंगे डिटेल से बाद में। तो 114 सूरों की जब हम तिलावत करते हैं उन सूरों के आयात की, तो हम इन हरूफ का सहारा लेते हैं। कुरान मजीद में 114 सूरों में 29, 29 सूरे ऐसे हैं, 29 सूरे कुरान मजीद में ऐसे हैं कि जिनकी इब्तिदा में, बल्कि फर्स्ट आयत या बाज़ में दो आयतें ऐसी हैं, पहली या पहली और दूसरी या बाद अक्सर में पहली आयत ऐसी है कि जिनकी तिलावत के लिए हमें हरूफ के नाम से आशना होना ज़रूरी है। अगर हम हरूफ के नाम से आशना नहीं हैं तो हम उन लफ्ज़ों के, कुरान मजीद के उन लफ्ज़ों की हम तिलावत नहीं कर सकते, उनको हम नहीं पढ़ सकते, उनकी हम क़राअत नहीं कर सकते, क्योंकि वो अपने आवाज़ से नहीं पढ़े जाते हैं हरूफ, वो हरूफ अपने नाम से पढ़े जाते हैं। एग्ज़ाम्पल आपकी खिदमत पेश करें, जो हम लोग हर लम्हा हमारी ज़बान पे रहता है, और अक्सर एक मोमिन और एक मुसलमान की पहचान ये है कि वो अपना हर काम का आगाज़, अपने हर काम का आगाज़ जो इस लफ्ज़ के साथ करता है, वो क्या है? बिस्मिल्लाहिर्रहमानिर्रहीम। सिलसिले में ब्रैकेट में एक हदीस भी बयान करता चलूँ, रसूल खुदा की हदीस है कि कुल्लु अम्रिन ज़ी बालिन लम युब्दा बिस्मिल्लाहिर्रहमानिर्रहीम फ़हुवा अबतर। हर वो काम के जो एक अपने आप में ज़रूरत रखता है, वो काम अगर बिस्मिल्लाह के साथ शुरू ना हो तो वो काम नाकिस रहता है, वो काम कभी भी पूरा नहीं होता है। पांचवें इमाम की हदीस है कि एक मोमिन की पहचान ये कि वो खाना जब भी खाता है, खाने में हम लोग अपनी ज़िंदगी में जो कम से कम हर रोज़ दिन भर में 3 टाइम तो अंजाम देते ही हैं, जब भी वो खाता है बिस्मिल्लाह से आगाज़ करता है। अगर कोई शख्स भूल जाए बिस्मिल्लाह कहना, तो जिस जगह उसको याद आए वो उस जगह बिस्मिल्लाह कह दे, और अगर कोई बिस्मिल्लाह के बग़ैर कोई खाना खाता है तो वो ग़िज़ा उसके पेट में नहीं जाती बल्कि शैतान के पेट में जाती है। तो बिस्मिल्लाह के सिलसिले में तो हम लोग हमेशा अपनी ज़िंदगी में बिस्मिल्लाह इस विर्द ज़बान रहता है हमारे, बिस्मिल्लाहिर्रहमानिर्रहीम। अब बिस्मिल्लाह में जो हरूफ हैं, जो लेटर्स हैं अरबी के हरूफ हैं, हम इनको कैसे पढ़ रहे हैं? इनके साउंड के ज़रिए पढ़ रहे हैं। इसमें बे है, सीन है, मीम है, फिर अलिफ है, लाम है, हे है, अलिफ ये, या अलिफ है, लाम है, रे है, हे है, नून है, ये मीम, ये सारे हरूफ से मिलकर जो है ये बिस्मिल्लाहिर्रहमानिर्रहीम तैयार हुआ। हम इसको जब पढ़ते हैं, इसकी तिलावत करते हैं, हम कैसे करते हैं? इनके हरूफ की आवाज़ के ज़रिए। लेकिन सूरह अलहम्द के बाद का दूसरा सूरह कुरान मजीद का वर्स नंबर 2 सूरह बकरा, उसमें सबसे बिस्मिल्लाहिर्रहमानिर्रहीम के बाद सबसे पहली आयत क्या है? अलिफ। बिस्मिल्लाहिर्रहमानिर्रहीम में जो हरूफ हैं हम उनको उनकी आवाज़ के ज़रिए पढ़ रहे हैं, लेकिन ये हरूफ जो हैं अलिफ लाम मीम, इनको हम अलम नहीं पढ़, मिला के नहीं पढ़ रहे हैं। या मिसाल के तौर पे सूरह यासीन की जो बहुत मानूस सूरह है, अक्सर हम लोग उसकी तिलावत करते हैं, इसमें भी हम इसको यास नहीं पढ़ रहे, यस नहीं पढ़ रहे, इसको क्या पढ़ रहे, यासीन। या मिसाल के तौर पे सूरह ताहा, ताहा, इसको भी हम कैसे पढ़ रहे हैं, अलबत्ता हरूफ के नाम क्या है यह आपकी खिदमत में पेश किया जाएगा। अभी सिर्फ यहाँ इंट्रोड्यूस ये करना है, एक्सप्लेन ये करने का मकसद है कि हरूफ में दो चीज़ पाई जाती है, नाम पाया जाता है और उनका साउंड पाया जाता है। और एक शख्स जो कुरान मजीद की तिलावत सीखना चाह रहा है उसके लिए नाम से भी आशना होना ज़रूरी है और आवाज़ और साउंड से भी हरूफ के आशना होना ज़रूरी है, क्योंकि कुरान मजीद में कुछ आयतों गोया 29 सूरों की इब्तिदा में जो पहली आयत है या बाद में दूसरी आयत भी, उसका आगाज़ उन हरूफ से होता है कि जो आवाज़ से नहीं पढ़े जाते हैं बल्कि अपने नाम से पढ़े जाते हैं। बकिया पूरे कुरान मजीद जो है वो तमाम सूरे, तमाम आयत, तमाम अल्फाज जो कुरान मजीद के हैं वो हरूफ की आवाज़ से पढ़े जाते हैं। ये गोया छठा पॉइंट। सातवां पॉइंट जो इसी के ज़ैल में इसको बताता हुआ चलूँ यहाँ, कि वो कलिमात और वो हरूफ के जो कुरान मजीद में अपने नाम से पढ़े जाते हैं, अपनी आवाज़ से नहीं पढ़े जाते हैं, वो हरूफ या वो कलिमात कुरान मजीद में के जो नाम से पढ़े जाते हैं, आवाज़ से नहीं पढ़े जाते हैं, उन हरूफ को अरबी में हरूफ मुकत्तआत कहते हैं। हरूफ़े मुकत्तआत, वो हरूफ जो अपने नाम से पढ़े जाते हैं अरबी में, उन्हें हुरूफ़े मुकत्तआत कहा जाता है। हुरूफ़े मुकत्तआत, ये वो हुरूफ़ हैं कि जो अपने नाम से पढ़े जाते हैं, अपनी आवाज़ से नहीं पढ़े जाते हैं, जो जिनके एग्जांपल, जिनकी मिसाल एक अलिफ लाम मीम, या सीन, ता हा, अलिफ लाम मीम रा, हा मीम, ये वो हरूफ हैं जिनको हरूफ मुकत्तआत कहा जाता है। इसके बाद जो सातवां पॉइंट है, आठवां पॉइंट है इसके बाद का पॉइंट, जिससे जो इस सिलसिले में कुरान मजीद की क़िराअत को, तिलावत को सीखने के लिए जिससे आशना होना ज़रूरी, वो ये कि दीगर तमाम ज़बानों के बरखिलाफ़ अरबी ज़बान वाहिद एक ऐसी ज़बान है कि जो दूसरी ज़बानों के बनिस्बत एक यूनिक ज़बान, और उसमें एक ऐसी ख़ासियत उसके हरूफ में पाई जाती है जो दूसरी ज़बान में नहीं पाई जाती, वो ये कि अरबी ज़बान के हरूफ बाई डिफ़ॉल्ट, हरूफ की तवज्जो कीजिएगा, ये बहुत अहम नुक्ता है, बहुत अहम पॉइंट है, बाई डिफ़ॉल्ट बजात खुद अरबी ज़बान के हरूफ जो हैं वो गूंगे हैं, यानी उनकी अपनी कोई आवाज़ नहीं है, अरबी ज़बान के हरूफ गूंगे हैं, उनकी कोई आवाज़ नहीं है। इस सिलसिले में डिटेल इंशाल्लाह आइंदा दरस में आपकी खिदमत में पेश की जाएगी, बस यहाँ मैं पॉज लेता हूँ और यहाँ आपसे इजाज़त चाहूँगा। तो इतने नुकात जो हैं वो इसकी तरफ तवज्जो ज़रूरी है, क्यों इसके अल्फाज गूंगे हैं और गोया इनके अल्फाज अगर गूंगे हैं तो उनकी आवाज़ की अदायगी कैसी होगी, अगर उससे कोई शख्स आशना हो जाता है हरूफ से आशनाई के बाद, हरूफ से आशनाई के बाद अगर कोई शख्स इस बात से आगाह हो जाए कि अरबी के हरूफ बजात खुद गूंगे और उनकी आवाज़ खुद ज़ाहिर नहीं हो सकती, जो ज़रिया है उनकी आवाज़ को ज़ाहिर करने का, اگر اس کی شناخت ہو گئی تو پھر انسان کے لیے کوئی سخت اور کوئی مشکل نہیں ہوگی قرآن مجید کی تلاوت کرنا. بارگاہ خدا میں دعا ہے کہ خداوند عالم ہمیں توفیق عطا کرے کہ ہم آسان سے آسان طریقے سے تیری کتاب کو، اس الہی کتاب کو سمجھ سکیں، پڑھ سکیں، سیکھ سکیں، اور اس کے نشر کا، دوسروں کو سکھانے کا ذریعہ اور وسیلہ بن سکیں، اور یہ ہماری زندگی میں تیری بارگاہ سے نزدیک ہونے کا ذریعہ بن سکے. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.